हर कोई चला है दुनिया को तब्दील करने, दूसरों को तब्दील करने, दूसरों की गलतियां निकालने, लेकिन क्या हम लोगों ने कभी ऐसा भी सोचा है कि आया हम लोग पहले अपने आप को तब्दील करें, अपने आप में कोई अच्छी तब्दीली लाएं, हमारी अपनी जो बुराइयां हैं उनको कम कर सकें, हमारी अपनी जो छोटी सी दुनिया है हमारे इर्द गिर्द उसको कम कर सकें। तो आइए आज जो है, क्योंकि हमारे हफ्ते का मौजू है तब्दीली, चेंज, तो आज सोचते हैं कि हमने अपने अंदर कितनी अच्छी तब्दीलियां लाने की कोशिश की है और लाई हैं। प्रोग्राम सुबह जिंदगी में बहुत बहुत खुशामदीद। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम नाज़रीन, प्रोग्राम सुबह जिंदगी में बहुत बहुत खुशामदीद कहता हूँ। एक नया खूबसूरत सा हफ्ता शुरू हो चुका है और जैसे कि आप लोगों ने तस्वीर में देखा कि सब लोग चल पड़े हैं, दौड़ पड़े हैं कामों के पीछे ताकि अपनी जिंदगियों को बना सकें, बेहतर से बेहतर बना सकें। मिर्सा हसन मौजूद हैं, इनके पास भी चलते हैं। सलाम अर्ज करता हूं आपको।
वालेकुम अस्सलाम, कैसे हैं आप?
अल्लाह का शुक्र, फर्स्ट क्लास,
बिल्कुल। कई दिन से मैंने मैं सलाम अर्ज करता हूं आपकी खिदमत में नाज़रीन। उम्मीद है कि बहुत ही ज़बरदस्त सुबह आप लोगों ने शुरू की होगी। बहरहाल आज ईरान में कम से कम और बहुत सारे ममालिक में हफ्ते का पहला दिन है, तो उम्मीद है कि बेहतरीन शक्ल में हम लोग ये हफ्ता गुजारें। लेकिन एक जो तब्दीली हम अपनी ज़िंदगी में लाएं वो ये है कि हर हफ्ते पिछले हफ्ते से कम आए प्रोग्राम में।
हाँ,
तब्दीली हम लाएं। मेरा
ये मुस्बत तब्दीली थी या मनफी थी, इस पे सोचना पड़ेगा।
हाँ,
यहाँ पर एक चीज़ हसन लिखी हुई है और वो ये लिखा हुआ है कि हर तब्दीली, हत्ता अगर एक वो मुस्बत तब्दीली भी हो तो उसके साथ कुछ मुश्किलात इंसान के साथ पास आ जाती हैं, तो उसमें परेशान होने की ज़रूरत नहीं है। क्योंकि अक्सर ऐसा होता है कि हम कोई तब्दीली अपनी ज़िंदगी में लाते हैं और जब वो थोड़े से हालात तब्दील हो जाते हैं तो अजीब सा एहसास वेक होता है। हद अगर घर भी एक तब्दील किया जाए, शायद आप मसा एक छोटे से घर से बड़े घर में जाएँ, अच्छे घर में जाएँ, तब भी एक एहसास होता है। तो इसके बारे में आप क्या कहते हैं, ये एहसास जो है
आज से यानी कई साल हो रहे हैं, एक बहुत ही मेरे लिए बहुत ही अजीज़ शख्सियत थी वो
जी,
उन्होंने एक बहुत ही ज़बरदस्त बात हमसे कही थी। वो इसके बारे में था कि चाहे वो आदमी काम ही के सिलसिले में उसके क्यों ना हो, वो ये है कि एक जगह आदत ना करे।
ठीक है,
यानी हमेशा न सिर्फ ये कि तब्दीली के लिए ख़ुद को तैयार करे बल्कि ख़ुद तब्दीली की तरफ आगे बढ़े। ताकि क्योंकि अगर ज़िंदगी में बिल्कुल एक जैसी ही सारी चीज़ें हो गई तो यकीनन वो दिन और उसकी यकीनन वो जिंदगी नुकसान में जा रही है,
कि
हर चीज एक दूसरे से मुशाबहत रखती है।
बिल्कुल।
और कोई पिछले दिन से बेहतर कोई चीज नहीं हुई, बदतर की तरफ तो जाना ही नहीं है, बेहतरी की तरफ।
बड़ी अच्छी आपने बात की है कि इंसान को ये नहीं होना चाहिए कि इंतजार करे कि एक तब्दीली उस पर डाली जाए, इंसान को खुद जाना चाहिए तब्दीली की तरफ, बेहतरी की तब्दील की। बहरहाल हमें बताया जा रहा है कि हमारे पास एक छोटा सा खूबसूरत सा वक्फा है जिसमें हम आपको दिखाएंगे कि कैसे आज आप हमारे प्रोग्राम में हमारे साथ शामिल हो सकते हैं और कैसे हमारा जो हफ्ते का मौजू है जिसका नाम है तब्दीली, आया मुस्बत तब्दीली, मनफी तब्दीली, फ़ायदे, नुकसान, इसके बारे में हमें हमारे साथ बात कर सकते हैं। चलते हैं, वक्फा लेते हैं। खुशामदीद आपको कहता हूं। और जैसे कि आप सबको मालूम है कि आज बच्चों का दिन दुनिया में मनाया जा रहा है, तो उसी सिलसिले में हमने अपने मेहमान को भी इसी मुनासबत के सिलसिले में बुलाया है। और क्या हसन मौके हमें बताएंगे कि हमारे मेहमान कौन हैं?
बिल्कुल, मैं ज़रूर बताऊंगा। एक तो इसके बारे में कि थोड़ी सी मुख्तसर सी तमहीद में ये बताते चलूँ कि ईरान में जो मुख्तलिफ इदारे हैं बहरहाल अपनी ज़िम्मेदारी निभा रहे हैं, उनमें एक जो बहुत ही अहम इदारा है वो है यहाँ के जो फलाह और बहबूद के हवाले से, यानी जो समाज में काम कर रहा है ये इदारा, और जो मुश्किलात बाज़ लोगों को, बाज़ यानी ख़ास लोगों को दरपेश होती हैं उनको हल करने के लिए ये इदारा सबसे आगे है। और उसका नाम भी यही है, बहजीस्ती, यानी बेहतर ज़िंदगी करने वाले, यानी कह सकते हैं उसको ठीक ठाक करने के लिए ज़िंदगी को, वो इदारा। तो बहरहाल उसके हम लोगों ने एक मुशीर को बुलाया है, जनाब नहवी नजाद, जो थोड़ी देर में हम लोगों को ज्वाइन करेंगे इंशाल्लाह। और खुर्रम भाई, मैसेज भी कोई आई है? नहीं
जी, मैसेज तो बिल्कुल आए हैं, लेकिन डायरेक्टर साहब हमें कह रही हैं कि जल्दी से हमने जाना है, मेहमान को अंदर लेके आना है, क्योंकि जो आज का दिन है वो भी एक ख़ास दिन है और मेहमान भी खास हैं, तो वो कह रही हैं कि हसन साहब को ज़्यादा वक्त दिया जाए आज, तो चलते हैं हम वक्फा लेंगे जिस वक्फे में हम आप लोगों को जंजान की सैर करवाएंगे। तो चलें जंजान की सैर करते हैं, जी चलते हैं जंजान की सैर, ईरान का एक बहुत खूबसूरत शहर जंजान, वहाँ की सैर करेंगे, उसके बाद आपकी खिदमत में हाजिर होंगे और हमारे आज के मेहमान जो हैं वो फिर स्टूडियो में मौजूद होंगे।
देखिए मस्जिद बहुत बड़ी है और अपना हमें जो है अपना सफ़र आगे बढ़ाना होगा। हम चाहेंगे कि आप जो है इस पूरी मस्जिद को अच्छी तरीके से जो है निहार लें। ये दिल्ली का एक जो है जिसे कहेंगे हीरा, ये मोती जेम है जो आजकल जो है इस्तेमाल में नहीं लाया जाता। तो आइए अपने सफ़र को आगे बढ़ाएं और मस्जिद के दूसरे हिस्सों का जो है मुआयना करें। जैसे कि हम लोगों ने नीचे जो पूरा मस्जिद को जो एक्सप्लोर किया उसको देखा, तो हमने देखा कि यहाँ पे एक रास्ता था और फॉर्चुनेटली हम जो है बहुत खुशनसीब हैं कि इस मस्जिद में ऐसा कोई गार्ड नहीं है, तो उसका रास्ता जो है ऊपर जाने का खुला हुआ है। और ख़ासकर मेरे अंदर तो एक क्यूरियोसिटी रहती है जानने की कि आखिर ऊपर होगा क्या। तो चलिए ऊपर चलते हैं मेरे साथ और देखते हैं कि ऊपर क्या मिलता है। सर्दियों की आमद हो गई है और सुबह की जो धूप है वो बहुत अच्छी लगती है, क्योंकि थोड़ी देर पहले मुझे ठंड लग रही थी, मैं ठंडे ठंडे पानी से नहा के आया था। अभी की यहाँ पे मन कर रहा है कि धूप है और लेट जाएं यहाँ पे थोड़ी देर सो जाएं, आराम फरमा लें, पर क्या कर सकते हैं, हम काम पर हैं, हम आराम नहीं फरमा सकते। पीछे की तरफ आप ये देखिए, ये जो गुंबद हैं जो हम लोग नीचे से जो है निहार रहे थे उसको ऊपर से निहार लेते हैं, कितने सारे हैं। ऐसा लगता है जैसे किसी सुल्तान का ताज, किसी सुल्तान के ताज रखे हों एक साथ यहाँ। जैसे कि मैंने बताया कि हम लोगों ने इसको नीचे से निहारा, उसका नीचे से मुआयना किया, तो खासकर मेरे अंदर एक क्यूरियोसिटी रहती है कि मैं किसी भी इसी तरीके से जो तारीखी इमारत है अगर मैं वहाँ जाऊँ तो उसकी छत पे आने का जो है मुझे एक मौका मिल जाए, जो यहाँ मुझे आके मिल गया। यहाँ आके मैंने क्या पाया कि लाइन से जो है जो नीचे जो गुंबद टाइप में जो बना हुआ था, लाइन से इस तरीके से रखे हुए हैं जैसे किसी कई सुल्तानों के ताज जो हैं उनको उतार के जो है लाइन से लगा दिया गया। तो आइए थोड़ा सा आगे देखते हैं और उसको जो है मुआयना करते हैं, उसको देखते हैं, उससे रूबरू होते हैं, यहाँ आसपास का जो एरिया है उसको देखते हैं। यहाँ मुझे तीन ग्लासेस नज़र आए हैं, ये एक दो तीन नहीं, तीन नहीं ये चार ग्लासेस हैं। ऐसा लगता है कि लोग अब आते हैं ऊपर और उसके बाद फिर पार्टियाँ किया करते हैं और मस्ती किया करते हैं, नमाजें तो जो है अब नहीं होती, अब मस्ती ही रह गई है खाली। सुभान अल्लाह, मतलब दिल को सुकून पहुंचाने वाला नज़ारा, अगर कहीं देखना है तो यहाँ देखिए। एक तरफ है जिस पे हम खड़े हुए हैं 14वीं सदी की जो है ये इमारत, और उसके सामने जो है खूबसूरत वीरान जंगल, ताज़ी ताज़ी हवा, बहुत मतलब बहुत सुकून भरी जगह है। मतलब अगर किसी को पढ़ना है, कोई राइटर है या किसी को फोटोग्राफी करनी है तो वो यहाँ आ सकता है। मैं सामने दिखाना चाहूँगा कि ऊपर की तरफ वहाँ पे फोटोग्राफी जो है अभी भी हो रही है, लोग आते हैं यहाँ पे आर्किटेक्ट के, जो खासकर जो आर्किटेक्ट के जो स्टूडेंट्स हैं उनके लिए इमारत जो है ख़ास जो है जगह रखती है, वो यहाँ आते हैं उसको सीखते हैं कि किस तरीके से जो है उस तरह की उस तरह उस जो उस दौरान के जो लोग थे वो किस तरीके से जो है काम किया करते थे। इसमें देखते हैं, देखिए कितने सारे पत्थर, ये हिस्सा जो है टूटा हुआ है, तो हम इसमें देख सकते हैं कि क्या क्या इस्तेमाल किया गया होगा। ये देखिए इसमें छोटे छोटे पत्थर हैं, छोटे बड़े कोई ऐसा तराशा नहीं हुआ है, उनको जो है एक साथ लगाया गया है, उसके ऊपर एक मोटा सा प्लास्टर, ये देखिए इतना मोटा प्लास्टर है जिसको उसके ऊपर लगाया गया है। तो हम देख सकते हैं कि ये जो दीवार है वो इतनी मोटी रही होगी, इतनी नहीं तो इतनी तो रही ही होगी, पुरानी बात है, शाही मस्जिद है, छोटी मोटी बात नहीं है। ओके, दिल्ली की एक और ख़ास इमारत का जायका मैंने आप तक पहुंचाया, आपको उससे रूबरू कराया, उम्मीद करता हूं आप तक इसका जो है जायका पहुंचा होगा और आपको जो है ये खासी पसंद आई होगी। मैं एक मुसाफिर हूं, फिर आपको मिलूंगा किसी एक और नए मकाम पे, आपको उसका जायका पहुंचाऊंगा। तब तक के लिए मुझे इजाज़त दीजिए, खुदा।
हम लोग आ गए आप लोग खिदमत में दोबारा, और हम लोग बजाय इसके क्या कुछ अनजान लेके जाएं, हम लोग आपको लोग ले गए हिंदुस्तान आसिफ साहब। उम्मीद है कि आपको पसंद आया होगा, काफी बार आप लोग ये प्रोग्राम देख चुके हैं, दिलचस्प प्रोग्राम है। पर चलेंगे हसन के पास ताकि गुफ्तगू को चलाया जा सके, तो मैं चलता हूँ हसन के पास। जी हसन,
बहुत बहुत शुक्रिया खुर्रम, मैं फिर से खुश आमदीद कहता हूँ नाजरीन आपकी खिदमत में कि आप, एक तो मैं शुक्रिया भी अदा करना चाह रहा हूँ कि आप लोग सुबह उठ के हमारा प्रोग्राम देखते हैं। यकीनन हम लोगों की भी यही कोशिश है कि बेहतर से बेहतर अंदाज़ में आपकी खिदमत में ये प्रोग्राम पेश करें। जो चीज़ होती है आम तौर से हम लोगों की ज़िंदगी में, अपना तो हम लोग ख्याल रख लेते हैं, लेकिन हमेशा एक कह सकते हैं कि यानी हमारे माशरे में एक ऐसा तबका होता है जिसको मदद की ज़रूरत होती है, और वो तबका जो होता है अगर उसकी मदद नहीं की जाए तो वो जो हालत उसकी है उससे यकीनन बदतर होती चली जाएगी। वो हो सकता है कि एक यानी एडिक्ट हो सकता है कि बुढ़ापे में यानी बुढ़ापे की वजह से और अच्छे माली हालात न होने की वजह से दीगर मुश्किलात का शिकार हो सके। तो ऐसा कोई इदारा होना चाहिए, और ज़्यादातर ये होता है कि यानी उमूमन ये बहुत सारे ममालिक में जो यानी वाकई पेशरफ्ता जिनको ममालिक कहा जाता है या पेशरफ्त की सिम गामजन ममालिक जो हैं कोशिश करते हैं कि उस तबके का भी अपना ख्याल रखें ताकि माशरा जो है वो संभल सके। तो ईरान में भी इसी तरह का एक इदारा है जो जिसका काम भी यही है ताकि अपने जो ये ज़ईफ़ तबका है जो यानी कह सकते हैं चाहे वो माली हालात की वजह से चाहे माशरे के हालात की वजह से काफ़ी हद तक यानी नीचे की तरफ जा रहा है, उसको संभाल लें, उसको पकड़ लें और कोशिश करें कि वो बहबूद की तरफ, फलाह की तरफ जा सके। तो हम लोग गुफ्तगू करेंगे फलाह और बहबूद के इदारे के नायब सरबराह जनाब, माफ़ कीजिएगा मैं हर दफ़ा आपका नाम मैं भूल जाता हूँ, तो नहवी नजात साहब, उसमें काफ़ी महरल ये होता है कि ज़ईफ़ जब हाफ़ज़ा हो जाता है तो ये सब मसाइल पेश आ जाते हैं। मैं आपकी खिदमत में सलाम अर्ज़ करता हूँ और खुश आमदीद कहता हूँ आपको प्रोग्राम में।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, मैं हम खिदमत
बिस्मिल्लाहिर्रहमानिर्रहीम, मैं आपको और तमाम आपके रफ़क़ाएकार और तमाम नाज़रीन की खिदमत में सलाम पेश करता हूँ। उम्मीद करता हूँ कि हमारी ये गुफ्तगू मुफीद वाक़ई।
डॉक्टर हुसैन नहवी निजात साहब, अभी हमने एक मुकदमा नाज़रीन को बताया, बहरहाल आपके इदारे की बहुत अहम जिम्मेदारी है, आप इसके बारे में बताएं कि बहरहाल हमने तो एक मुकदमा बताया, थोड़ी तफसीलात आप भी बता दें।
همونطوری که شما هم اشاره کردید در هر جامعه
جس طرح آپ نے اشارہ کیا ہر معاشرے میں کچھ لوگ ہوتے ہیں جو مدد کے محتاج ہوتے ہیں اپنی زندگی خود چلا نہیں سکتے وہ یا تو وہ معذور ہیں جسمانی طور پر یا تو اس وجہ سے ان کو مدد کی ضرورت ہوتی ہے تو ان کے لیے ظاہر ہے ہمارے ملک میں بہزیستی نام کا ادارہ ہے، اسٹیٹ ویلفیئر آرگنائزیشن ہے، تو یہ مدد کرتا ہے اس طبقے کی، اور تین شعبوں میں ان کی مدد کی جاتی ہے اس ادارے کی طرف سے۔ سب سے پہلے تو ریہیبلیٹیشن کا کام ہے، جو جسمانی طور پر افراد معذور ہیں، جو نابینا ہیں، جو لوگ نہیں سن سکتے یا جو نفسیاتی بیمار ہیں، ان کو اس ادارے کی طرف سے مدد دی جاتی ہے، طبی مدد، ان کی فیزیوتھراپی اور ان کے علاج معالجے کی سہولیات۔ اسی طرح ان کی وہ مشکلات جو جسمانی خامی اور نقص کی وجہ سے ہیں، ان مشکلات کو کم کرنے کی کوشش کی جاتی ہے، وسائل وغیرہ فراہم کیے جاتے ہیں۔ اس کے علاوہ دوسرا شعبہ ہے ان کے اندر پیشہ وارانہ مہارتیں لانے کا اور ان کے لیے روزگار فراہم کرنے کا، تو تاکہ وہ خود کمائے، اپنی ضرورت کے پیسے کما سکے۔ تیسرا شعبہ ہے سماجی سطح پر ان کی تقویت، یعنی جو لوگ معذور ہیں، ممکن ہے وہ ان کے پاس پیسے کی کمی نہ ہو، ان کے پاس وسائل ہوں، لوگ ان کی مدد کر رہے ہوں ان کو، لیکن ہم ان کو کوشش کرتے ہیں کہ معاشرے میں ان کو لے آ کے معاشرے کا جز بنائیں، یعنی اگر وہ ان میں صلاحیت ہے ان کو استاد بنا سکیں، ان کے لیے مناسب گاڑی کا بندوبست کر سکیں۔ اس کے علاوہ ایک اور شعبہ جس میں ہم کام کرتے ہیں، بہت سے لوگ ایسے ہیں جو جسمانی طور پر معذور تو نہیں ہے لیکن مالی طور پر بہت پریشان ہیں، مثال طور پر عورتیں ہیں بعض جن کے بچے ہیں، جو بیوہ ہیں، جو اپنی ضرورت کے پیسے مہیا نہیں کر سکتی، تو ان کی مدد کی جاتی ہے، ان کے بچوں کو تعلیم فراہم کی جاتی ہے۔ اس ہماری کوشش یہ ہے کہ جو بھی عورتیں اور بچے ہیں جو محتاج ہیں، حاجت مند ہیں، ان کی کوشش کی جاتی ہے کہ وہ اپنے پیروں پر کھڑی ہو سکیں اور کھڑے ہو جائیں۔ اس کے علاوہ ایک ہمارا کام پریونشن کا کام ہے، ہماری کوشش یہ ہوتی ہے کہ ہمارے ملک کے جو شہری ہیں وہ جسمانی طور پر معذور یا سماجی مشکلات سے دوچار نہ ہوں، بیماریوں کا پہلے سے اندازہ کر لینا، اور ہم کوشش کرتے ہیں کہ بہت ہی چھوٹے بچے کو یہ سمجھ لیں کہ اس کے اندر سماعت کی مشکل تو نہیں ہے یا اور دیگر مشکلات تو نہیں ہیں، تو کوشش یہ ہوتی ہے کہ تاکہ یہ مشکل پیش ہی نہ آئے۔ نشے کا مسئلہ بھی یہی ہے، جو لوگ نشے کے عادی ہیں ان کو کوشش یہ کی جاتی ہے کہ اس مشکل سے نجات دی لی جائے، تو یہ ہماری سرگرمیوں کا ایک خلاصہ ہے۔
بہت بہت شکریہ نحوی نجات صاحب۔ ابھی ہم لوگ چلتے ہیں خرم کے پاس، ایک بریک لیتے ہیں، اس کے بعد اپنی گفتگو ہم لوگ جاری رکھیں کیونکہ بہت ہی اہم جگہ پہ پہنچے، کئی سوالات ہمارے ذہن میں بھی آ گئے، یقیناً ہمارے ناظرین کے ذہن میں بھی ہوں گے۔ خرم،
گفتگو آپ لوگوں نے کی، اور میں بھی یہ بھی بتاتا چلوں اپنے ناظرین کو کہ بوڑھے لوگوں کا، بزرگوں کا ہفتہ بھی چل رہا ہے، اور وہ
سیدھا افراد
بالکل، تو اس سلسلے میں بھی جو ہے ہماری یہاں پر گفتگو ہو رہی ہے۔ بہرحال یہاں پر ہمارے پاس کافی زیادہ ای میلز آئی ہیں، ایک تصویر جو ہے آغا علی صاحب نے ہمارے ساتھ شیئر کی ہے، انشاءاللہ وہ بھی میں دکھاؤں گا، اور آپ لوگوں کے سوالوں کے ہم لوگ منتظر ہیں۔ آج کے جو موضوع چل رہا ہے اس سلسلے میں، یا ہفتے کا جو موضوع چل رہا ہے اس سلسلے میں، کوئی بھی سوال، کوئی بھی بات کرنا چاہیں، میں فیس بک پہ آن لائن ہوں، آپ کی بات پروگرام میں شیئر کی جائے گی۔ یہاں پر ایک چھوٹا سا وقفہ لیں گے، تھوڑا سا تازہ ہوا کھاتے ہیں، خوبصورت سے مناظر اور خوبصورت سی موسیقی سنتے ہیں، اور اس کے بعد دوبارہ آپ خدمت میں حاضر ہوں گے، دوبارہ گفتگو کو آگے چلائیں گے۔ جی، آپ لوگوں کی خدمت میں ایک بار پھر حاضر ہیں۔ دستکاریوں کا کام آپ نے دیکھا، ایرانی دستکاریوں کا، بہرحال چلتے ہیں حسن کے پاس تاکہ حسن گفتگو کو آگے چلا سکیں۔ جی حسن،
بہت بہت شکریہ خرم۔ بہرحال ایک حصہ جو جناب نحوی نجات کے کہہ سکتے ہیں کہ ان کی ذمہ داری ہے، یہی ہے کہ یعنی فلاح و بہبود کے لیے کام، مختلف قسم کے کام ان لوگوں کو دینا جو یعنی واقعی ہو سکتا ہے دوسرے کام ان کے لیے بہت کرنا عام طور سے مشکل ہو، تو اس طرح کے کام بھی ان کو دینا یقیناً ہے میرے خیال میں آپ کے ذمہ داری میں اور آپ کے ادارے کی ذمہ داری میں. دراصل ایک چیز جو میں آپ سے پوچھنا چاہ رہا ہوں اور آپ کی مہارت بھی اسی سلسلے میں، وہ ہے سن رسیدہ افراد کے سلسلے میں. عام طور سے یعنی ہمارے معاشرے میں جو مسائل درپیش ہوتے ہیں وہ تھوڑے یعنی ہم کہہ سکتے ہیں شاید ایران اور ہندوستان اور پاکستان کے قدر مختلف ہوں، لیکن عام طور سے ایک جیسے ہوتے ہیں، اور وہ یہ ہے کہ توجہ نہ دینا سن رسیدہ افراد کو، یا جو لوگ یعنی جوانی سے ہی مشکلات کا شکار تھے وہ بڑھاپے میں جا کر مزید مشکلات کے شکار ہو جاتے ہیں. اس سلسلے میں آپ کے ادارے نے کیا کیا ہے؟
خدمتتون عرض شود که همونطور که استحضار دارید ما
اب جانتے ہیں کہ ہم سن رسیدہ افراد کے عالمی دن کے قریب پہنچ رہے ہیں. تقریباً دو عشرے سے یہ دن منایا جا رہا ہے. اس دن سن رسیدہ افراد کی مشکلات کا جائزہ لیا جاتا ہے، ان کے مطالبات کو سنا جاتا ہے اور اس کے لیے منصوبہ بندی کی جاتی ہے کہ مشکلات دور ہوں. دنیا کے تمام ممالک میں، خود ہمارے ملک میں سن رسیدہ افراد کی تعداد بڑھتی جا رہی ہے، یعنی ان کی شرح بڑھ رہی ہے. یعنی اگر دو تین عشرے قبل سن رسیدہ افراد کی شرح اگر کچھ تھی تو ترقی پذیر ملکوں میں بھی اب یہ شرح بڑھ رہی ہے. اس کی وجہ یہ ہے کہ لوگوں میں امید کی زندگی کی امید بڑھی ہے، لوگوں کی زندگی کا دورانیہ بڑھا ہے. دوسری بات یہ ہے کہ دنیا چونکہ فیملی پلاننگ کی طرف جا رہی ہے، اس کی وجہ سے یہ کہ نئے بچوں کی پیدائش کم ہو رہی ہے، اس وجہ سے بھی بوڑھوں کی تعداد بڑھ رہی ہے. تو یہی وجہ ہے کہ 2025 تک 1 ارب سے زیادہ سن رسیدہ افراد دنیا میں ہوں گے. یہ کہا جا سکتا ہے کہ دنیا کے مختلف ملکوں میں ایک طرح کا تناسب ہے. سب سے بڑی مشکل یہ ہے کہ کچھ ثقافتی مشکلات پیش آتی ہیں. بہت سے لوگ یہ سمجھتے ہیں کہ سن رسیدہ ہو جانے کا مطلب یہ ہے کہ انسان ریٹائر ہو جائے، اجتماعی اور سماجی سرگرمیوں سے دور ہو جائے. اگر یہی چیز رائج ہو جاتی ہے حکام اور خاندانوں کے اندر، تو پھر ظاہر ہے ایسے حالات پیدا نہیں کیے جائیں گے کہ جس سے سن رسیدہ افراد اپنی سرگرمیاں دکھا سکیں. ہمارے ملک میں 8% آبادی سن رسیدہ افراد کی ہے. ظاہر ہے ان کے پاس تجربات کا ایک لمبی تجربات کی فہرست ہے. تو جب ہمیں سن رسیدہ افراد کو دکھایا جاتا ہے تو ایسے افراد کو دکھایا جاتا ہے جو کچھ بھی نہیں کر سکتے، لیکن ایسا نہیں ہے. سارے سن رسیدہ افراد ایسے نہیں ہوتے، وہ ان کے اندر صلاحیتیں ہوتی ہیں. اس کے علاوہ سن رسیدہ افراد کی ایک مشکل یہ ہوتی ہے کہ ہم نے نوجوانی اور جوانی میں اپنی زندگی اگر اچھی طرح نہیں گزاری ہے تو بڑھاپے میں وہ مشکلات بڑھ جاتی ہیں. تو یہ ضروری نہیں ہے کہ اگر کوئی بوڑھا ہے تو وہ بیمار بھی ہو. تو یعنی ہم نے اگر جوانی اچھی گزاری ہے تو ہم بڑھاپے میں بھی اچھی اور صحت مند زندگی گزاریں گے. غذا کا اس میں رول ہے، ماحولیات کا اس میں رول ہے. اب آج کل لوگوں میں آپس میں رابطے اور روابط کم ہو گئے ہیں، تو آپ دیکھتے ہیں کہ بہت سے سن رسیدہ افراد مشکلات، نفسیاتی مشکلات میں پڑ جاتے ہیں چونکہ رابطہ کم ہو جاتا ہے لوگوں سے. اسلام نے بہت زیادہ اس پر زور دیا ہے کہ گھر کے اندر، خاندان کے اندر ایک سن رسیدہ شخص کی موجودگی امت میں پیغمبر کی موجودگی کی طرح ہے، یعنی اس کے وجود کی برکتیں ہیں. جس طرح پیغمبر کے وجود سے برکتیں، اسی طرح سے سن رسیدہ افراد کے وجود سے برکتیں ہوتی ہیں پورے خاندان کے لیے. چونکہ اب طرز زندگی بدل گیا ہے اور نامناسب ہے، لہذا یہ مشکلات بڑھ گئی ہیں اور ہم دیکھتے ہیں کہ لوگ سن رسیدہ ہونے پر مشکلات.
بہت بہت شکریہ نوید نجات صاحب. ایک دو سوالات انشاءاللہ ہم آپ سے مزید ہم پوچھیں گے. چلتے ہیں خرم کے پاس، میرے خیال میں کوئی چیز آپ تیار کر کے لائیں
خرم میں. جیسے کہ آپ لوگ بہت مفید گفتگو کر رہے ہیں، آپ لوگوں سے گفتگو سے ہی جڑی ہوئی میں بچوں کی بات کروں گا، وہ بچے جو اپنا خیال نہیں رکھ سکتے، وہ بچے جن کے ماں باپ نہیں ہیں، ان کے بارے میں ایک حسن میں ایک کہانی پڑھ رہا تھا، اور کہانی تو نہیں ایک واقعت ہے، اور ایک ڈاکٹر ہیں کینیڈا کی، انہوں نے اپنی ایک کہہ سکتے ہیں زندگی نامہ جیسا ہوتا ہے، اس میں یہ ایک چیز لکھی ہے، اور چھوٹا سا اس کا ایک جو حصہ تھا میں اپنے ناظرین کی خدمت میں لے کے آیا تاکہ ہمارے ناظرین کو بھی تھوڑا سا اس کے بارے میں پتہ چلے. اور یہ جو انہوں نے جو یہ حصہ ہے، یہ حصہ شروع ہوتا ہے کہ انہوں نے بتایا کہ افریقہ میں ایک خاص جگہ ہے جہاں کا نام نہیں لینا میں چاہوں گا، انہوں نے کہا کہ وہاں پر بچوں کو زبردستی ایسی جگہوں پر رکھا جاتا ہے جہاں پر بھوک ہے، جہاں پر 40 ڈگری سینٹی گریڈ کا جو ہے ٹمپریچر ہے، اور آپ کو ہر جگہ آپ وہاں جائیں گے تو جلتے ہوئے پلاسٹک کے لفافے، ان کی بو آ رہی ہوگی، اور یا اس کے علاوہ ایک چیز جو آپ کو بہت زیادہ وافر مقدار میں ملے گی وہ مکھیاں اور مچھر ہوں گے. انہوں نے کہا کہ ہم لوگ وہاں پر گئے اور ہم لوگوں نے کوشش یہ شروع کی کہ ہم لوگ جو ہے وہاں پر بچوں کو جتنا ہو سکے ان کو دوائیاں اور مختلف قسم کی جو چیز ہم ان کی مدد کر سکتے ہیں وہ ہم ان کو کر سکیں، لیکن انہوں نے کہا کہ یہ وہ ایسے مناظر تھے جو میرے ذہن میں گئے اور وہ کبھی بھی میرے ذہن سے باہر نہیں آتے، اور ہمیشہ ایک سوال میرے ذہن میں اٹھتا ہے کہ آیا ایسا کیوں ہے کچھ جگہوں پہ تو اتنی وافر مقدار میں کھانا موجود ہے کہ لوگ شاید 20% کھانا کھا کے 20% کھانا کھا کے باقی کھانا سارا جو ہے وہ کچرے میں پھینک دیتے ہیں، اور کچھ لوگ جو ہیں وہی کچرے میں گرا ہوا کھانا اس کو استعمال کرتے ہیں. بارہ یہ انہوں نے استعمال کیا. اور دوسری بات ایک اور جو انہوں نے کہا کہ ان بچوں کا ایک صرف جو آسرا انہوں نے کہا جو ان کو نظر آتا تھا وہ صرف یہ تھا کہ وہ جب اپنی دادا دادی کے پاس، نانا نانی کے پاس جاتے تھے، اور اس معاشرے میں انہوں نے بتایا کہ یہ ایک بہت زیادہ ایک رسم ہے کہ جو ہے اپنے دادا دادی کے پاس بچوں کا جانا، نانا نانی کے پاس جانا، کیونکہ وہ ان کو زیادہ تر کھانے پینے کی جو کمیاں ہیں وہ ان کی پوری کرنے کی کوشش کرتے تھے. پھر انہوں نے بتایا کہ ہم ایک ایسے کیمپ کی طرف گئے جہاں پر جو ہے ہم تقریباً 300 بچے جو ہے ان کا اسی طرح کا جیسے فلاؤ بہبود کا ایک مرکز ہوتا ہے وہ وہاں پر کام کر رہا تھا، اور وہاں پر ہم نے دیکھا کہ 300 تقریباً بچے ہیں، اور ان کا تقریباً 600 سے 700 کے نزدیک لوگ اسی ملک کے جو ہیں وہ اس کیمپ کو چلا رہے تھے، کچھ استادوں کی صورت میں، کچھ پیسے کی مدد میں جو ہے بہرحال وہ اس طرح کے کام کر رہے تھے. تو بہر یہ حصہ جو تھا یہ ان کی جو ہے ایک زندگی نامہ جو تھا اس میں سے مجھے ملا. اور ایک سوال جو ہے میں بھی دوبارہ یہاں پر اٹھانا چاہوں گا جو خود انہوں نے سوال کیا کہ دنیا کے کچھ حصوں میں تو ہم یہ دیکھتے ہیں کہ وافر مقدار میں ہر چیز موجود ہے، پھر کیوں کچھ خاص جگہوں پہ یہ ناانصافیاں ہیں؟ میں ڈاکٹر صاحب سے یہ سوال پوچھنا چاہوں گا.
یہ بہت اہم نقطہ ہے. میں ایک بنیادی نقطہ یہاں پر ہے وہ بیان کروں گا، پھر سنسد افراد کے بارے میں بات کروں. افریقی ملکوں میں ایڈز بہت زیادہ ہے، یہاں تقریباً 26 ملین بچے ہیں جن کے ماں باپ نہیں رہ گئے ہیں، اور ان کی دیکھ بھال یہی سن رسیدہ افراد کر رہے ہیں. تو آپ یہ سوچیں کہ اگر یہ دیکھیے کتنی اہم بات ہے. جو سوال آپ کے دوست نے کیا وہ واقعی بہت اہم ہے کہ ایک طرح کی تفریق ہے، امتیاز ہے جو مسلط کر دی گئی ہے بعض ملکوں پر. ہم دیکھتے ہیں کہ بعض ملکوں میں اتنی زیادہ وافر مقدار میں غذا، اناج اور غلہ ہے کہ وہ پانی میں ڈال دیتے ہیں کہ تاکہ اس کی قیمت گھٹنے نہ پائے، جبکہ دنیا کے محروم علاقوں میں بہت سارے بڑی تعداد بچے اس کے حاجت مند ہیں. ہم ایک نیٹ ورک کا حصہ ہیں، سرحدیں ایک دوسرے کے رابطے کو ختم نہیں کر سکتی. ہم دین کو ماننے والے ہیں، اور سب سے بڑی چیز ہے انسانیت جس کو مانتے ہیں، اور وہ ہے انسانیت. ہماری ذمہ داری بتاتی ہے کہ ہمیں کسی کی بھوک کے سامنے خاموش نہیں رہنا چاہیے. تو جو با علم افراد اور صاحب علم افراد ہیں انہیں چاہیے کہ کوشش کریں، مطالعہ کریں، تاکہ اس مشکل کو دور کریں. ہمارے ملک میں الحمدللہ بے سرپرست بچوں کی مشکل نہیں ہے, اور اگر ہے تو وہ بچے کے گھر کے لوگ, گھر کے افراد ہی اس کو دیکھتے ہیں. ہمارے پاس کچھ تعداد میں ایسے بچے ہیں جن کے کوئی نہیں ہے, تو ان کے لیے لیکن ہم گھر کا ماحول فراہم کر دیتے ہیں, یعنی ہم کو ان کے لیے کیمپ کی ضرورت نہیں پڑتی. ان کو گویا کچھ لوگ ہوتے ہیں کہ جو گود لے لیتے ہیں اور وہ بچوں کی پرورش کرتے ہیں, بالکل ایسے جیسے گھر میں پرورش کی جاتی ہے. اور جو بچے جن کے بچوں کے لیے کوئی نہیں ہوتا, ان کے لیے بھی ایسا ماحول فراہم کیا جاتا ہے تو وہ گھر کے جیسا ماحول ہو, یعنی انسان کو پتہ چلے کہ تربیت دینے والے اور پرورش کرنے والوں کی شفقت کیا ہوتی ہے, اس کا اسے احساس رہتا ہے, کمی اس کو دور پورا کیا جاتا ہے. تو ادارہ یہی کوشش ہے, ہمارا ادارہ کوشش کر رہا ہے کہ ہر آدمی اچھی زندگی گزارے, اچھا کام کر سکے.
بہت بہت شکریہ نحوی نجات صاحب. خرم بھائی, آپ کے پاس میرے خیال میں کچھ ہے؟
بالکل جی, ہمارے پاس ہے, لیکن بہت بہت شکریہ ادا کرتا ہوں ڈاکٹر صاحب کا کہ بڑے صحیح اچھے
انداز
جواب دیا میں سوال کا. بہرحال یہاں پر چھوٹا سا ایک وقفہ لینا ہے, وقفہ لیں گے, اس کے بعد جو ہے کچھ کھانے پینے کی بات ہوگی, اور اس کے بعد دوبارہ جو ہے جائیں گے گفتگو سیگمنٹ کی طرف. مل نیوٹریشن کا جو ورڈ ہے استعمال کیا جاتا ہے انگلش میں, یعنی وہ لوگ جن کو صحیح مناسب غذا جو نہیں مل رہی ہوتی کسی بھی وجہ سے, بہت سی وجوہات ہیں, اس میں وجوہات کی طرف میں نہیں جاؤں گا کیونکہ وقت نہیں ہے میرے پاس. صرف میں یہ بتاتے چلوں کہ اگر آپ کو احساس ہوتا ہے کہ آپ مل نیوٹریشن کا شکار ہیں, تو بہترین غذائیں جس کے ذریعے آپ فوری طور پہ اپنے آپ کو جو ہے انرجی سے بھرپور کر سکتے ہیں, وہ ہے ایک تو یہ, جیسے کیلے کی تصویر کھل نہیں رہی تھی, بارہ کیلا کہتے ہیں کہ دو یا تین ٹائم آپ اگر دن میں کھا لیں تو وہ آپ کی بدن کی بہت سی کمیوں کو پورا کر لیتا ہے, ایک تو یہ چیز ہے. دوسرا یہ تصویر جو میں ابھی دکھاؤں گا آپ کو, اس میں بھی ایسی چیزیں ہیں جو جس میں ایک تو ہمارے پاس, معاف کیجیے گا یہ جو آج ہے نا اسکرین, یہ تھوڑا سا پرل, میں آپ کو یہ تصویر پہلے دکھا دیتا ہوں. یہ جو لوبیا کے بارے میں کہا جاتا ہے کہ جتنی بینز جتنے بھی ٹائپ کے ہیں ان میں بہت زیادہ پروٹین اور مختلف قسم کی انرجیز ہوتی ہیں, وہ لو یہ بھی آپ استعمال کریں اگر آپ احساس کرتے ہیں آپ کو مل نیوٹریشن. سبزیوں پھلوں کا استعمال تو ویسے ہی کرنا بہتر ہے. اس کے علاوہ کہا جاتا ہے کہ فوری طور پہ اگر آپ چاہتے ہیں کہ آپ کی انرجی, اگر آپ کو کمزوری کا احساس ہو رہا ہے, بہت سخت قسم کی بھوک لگ رہی ہے, تو اس میں اخروٹ, چاکلیٹ, انڈا, ان چیزوں کا استعمال جو ہے وہ بہت بہتر رہتا ہے. میں چلتا ہوں حسن کے پاس تاکہ حسن گفتگو آگے چلا سکیں. جی حسن,
بہت بہت شکریہ ناظرین. بہرحال ایک چیز میں بتانا چاہوں گا, وہ یہ ہے کہ یقیناً صبح کو ایسا پروگرام ہونا چاہیے تاکہ آپ لوگ فریش ہو جائیں, لیکن یہ جو ہم لوگ گفتگو کر رہے ہیں آج اس لحاظ سے اہمیت رکھتی ہے کہ ہمارے معاشرے کا بہت ہی اہم حصہ جو ہے اور اہم جز جو ہے ان مشکلات کا شکار ہے, تو اس کے حل کے لیے بھی واقعی ہم لوگوں کو کوشش کرنی چاہیے. ہم لوگوں کے پاس وقت بہت کم ہے, تو اگر آپ اپنی گفتگو سمیٹ سکیں تو بہت بہتر ہوگا.
آگے صحبت ہوتا
تشکر میکنم, واقعا من خودم هم استفاده کردم از مباحثی که صورت گرفت,
مجھے خود بھی یہ دیکھ کے اچھا لگا اور بہت مزہ آیا. میں آخر میں یہ کہنا چاہوں گا کہ انسان کی مشکلات خود اسی تک محدود نہیں ہیں, بلکہ ہم سب کی ذمہ داری ہے کہ ایک دوسرے کی مشکل کو حل کریں. ہمارا جو ادارہ ہے وہ سماجی مشکلات کو دور کرنے اور ان کو پہلے سے پیشگی احتیاط کے لیے کام کر رہا ہے. تو جب کوئی بھی حکومتی ادارہ اکیلے طور پر کامیاب نہیں ہو سکتا, عوام کی شراکت میں ضروری ہوتی ہے, اور کامیابی اسی وقت ممکن ہے جب عوام کی شراکت ہو, عوام کا تعاون ہو. ہمارے ادارے کا جو ایک بڑا کام ہے جو سرگرمیاں ہیں وہ سماج کی سطح پر ہوتی ہیں, تو جو غیر سرکاری ادارے ہیں, تنظیمیں ہیں, جو خیر افراد ہیں, ان سب کا بڑا اہم کردار ہے, اور ہم کو اس چیز کو اپنے خود گھر سے شروع کرنا چاہیے. تو ہمیں کوشش کرنا چاہیے کہ اپنے گھر کے جو افراد ہیں, ہمارے جو پڑوسی ہیں, ہمارے جو ساتھ ہیں, جو ہمارے ساتھ کام کر رہے ہیں, ان پہ توجہ دیں, ان کی مشکلات پر دھیان دیں, ان کی جو جسمانی مشکلات ہیں اس کے سلسلے میں اس پہ دھیان دیں. سب اللہ کے مخلوق ہیں, کسی کو کم نہیں سمجھنا چاہیے. جو ان کے لیے مشکلات پیش آ گئیں جسمانی یا ذہنی, اس سے ان کی انسانی ارزش و قیمت میں کوئی کمی نہیں آتی, یہ سب اللہ کے مخلوقات ہیں. انسان کے اندر اللہ کا نور ہوتا ہے. اگر اس نقطۂ نظر سے معاشرے کو دیکھا جائے تو ماحول شیریں ہو جاتا ہے, تو آپس میں زندگی گزارے سے محسوس ہوں گے. تو غربت پہ اگر ہم یہ سب کام کریں تو اس کے اثرات کو ہم کنٹرول کر سکتے ہیں. بہت سے لوگ ہیں جو معذور ہونے کے باوجود بھی کام کر رہے ہیں اور وسیع پیمانے پر کام کر رہے ہیں. بہت سے لوگ ہیں جو دوسروں کی مدد کر رہے ہیں. ہم امید کرتے ہیں کہ جو باتیں ہم نے آج کی ہیں اس سے بھی ناظرین کو فائدہ.
بہت بہت شکریہ جناب ڈاکٹر حسین نہوی نجات صاحب, اور کہ آپ نے ہمارے پروگرام میں حصہ لیا اور بہت ہی اہم نکات کی طرف آپ نے اشارہ کیا. موضوع بہت وسیع ہے لیکن بہرحال ہم لوگ کے پاس وقت نہیں ہے. ناظرین آپ نے یہ گفتگو ملاحظہ فرمائی, پروگرام ہمارا جاری رہے گا. خرم
جی بالکل, ہم ایک چھوٹا سا ایک وقفہ لیں گے, اس میں ایک موسیقی ہے وہ دیکھتے ہیں, لیکن اس سے پہلے میں بھی ڈاکٹر صاحب کا شکریہ ادا کروں گا کہ وہ یہاں پر تشریف لائے اور انہوں نے ہمارے پروگرام میں اتنی مفتی گفتگو آپ لوگوں کی خدمت میں پیش کی. تو چلتے ہیں ایک وقفہ لکھتے ہیں. آپ لوگوں نے موسیقی ملاحظہ فرمائی, امید ہے کہ آپ کو پسند آئی ہوگی. میں چلتا ہوں اشرف حسن کے پاس اور ہمارے ساتھ حسن موجود ہیں. جی بہت شکریہ. ہمارے ساتھ موجود ہیں فون لائن پہ کانجی صاحبہ, ماہر نفسیات ہیں, ہمارے پروگرام میں بھی آتی رہی ہیں, اور ان سے جو ہے چلتے ہیں
گفتگو کا آغاز کرتے ہیں. میں آپ کی خدمت میں سلام عرض کرتا ہوں.
آپ لوگ سب کو بھی سلام, ناظرین کو بھی.
کانجی صاحبہ تھوڑا سا اونچا بولیے گا, آواز آپ کی بہت ہلکی آ رہی ہے.
جی وعلیکم السلام, ناظرین کو بھی میرا سلام ہو.
بہت شکریہ کنجی صاحبہ. بات ہماری جیسے کہ آپ لوگوں نے آپ نے پروگرام ہمارا ملاحظہ فرمایا ہوگا, جو سندھ رسیدہ لوگ ہیں, بوڑھے لوگ ہیں, بزرگ لوگ ہیں, ان کے بارے میں, بچے جو لاوارث ہیں ان کے بارے میں. ہمارے بارے بچوں کا عالمی دن منایا جا رہا ہے, اس سلسلے میں ہماری بات ہو رہی ہے. بوڑھے جو لوگ ہیں نفسیاتی طور پہ تھوڑا سا کمزور ہو جاتے ہیں, بھول جانا چیزوں کو, ایسی حالت میں ان کے ساتھ کیسا برتاؤ کیا جائے؟ کچھ لوگ غصے میں آ جاتے ہیں کچھ چھوٹی چھوٹی باتوں پہ ان کی, آپ کس طرح اس مشکل کو دیکھتی ہیں؟
جی جہاں تک بوڑھوں کا سوال ہے, دیکھیں ان کو اس ایج میں جو ہے تبدیلی ان کے اندر لانا بہت مشکل ہوتا ہے.
صحیح.
ہم جو جوان ہیں یا بچے, ان کو بھی جب چینج ہونا ہوتا ہے تو یعنی بہت ہی سٹبن, جیسے کہنا چاہیے بوڑھے ہو جاتے ہیں, سٹبن ہو جاتے ہیں.
بالکل صحیح
جی. اور ان لوگ کو جو ہے وہ کسی حد تک ہم لوگ کو جو اپنے آپ کو چینج کرنا پڑے گا. ان کو ہم جو ہے اس ایج میں مشکل ہے چینج کرنا, یعنی ہم اپنے سوچنے کا انداز یا ہمارے جو ہیبٹس ہیں ہم لوگ تھوڑا بہت فلیکسیبل رہیں گے ان کے, یعنی ان کی چینجز پہ ہم لوگ اپنے آپ کو اڈیپٹ کریں تو بہتر ہوتا ہے.
ٹھیک ہے.
کیونکہ اس ایج میں جو ہے جیسے آپ نے کہا کہ بھولنا اور بہت سی اور فزیکل پرابلمس بھی آ سکتی ہیں, مینٹل پرابلمس بھی ہوتی ہے.
صحیح.
اور جیسے ہم لوگ کو جو ہے وہ یہ یاد رکھنا چاہیے کہ جب ہم جو ہے وہ ان پہ ڈپینڈنٹ تھے
جی,
تو انہوں نے جو ہمارے لیے کیا ہے اس کا ہم اگر کچھ پرسنٹیج بھی جو ہے وہ جسے کہنا چاہیے کمپنسیٹ کر سکے یا اس کو یاد کر کے ان کے لیے جو ہے کچھ ہیلپ کر سکے, تو اس سے یعنی ہمارے لیے یہ موقع ہے کہ تھوڑا بہت اس کو جو ہے ہم جبران کریں.
اچھا کانجی صاحبہ, اولڈ ہاؤس جو ہیں ان کا رواج جو ہے ہمارے معاشرے میں آہستہ آہستہ غرب کی طرف سے آتا جا رہا ہے, کیا ہوا ہے؟ لوگوں کے دل چھوٹے ہو گئے ہیں یا گھر چھوٹے ہو گئے ہیں؟
آئی تھنک دونوں چھوٹے ہو گئے شاید. اس سے زیادہ آئی تھنک پیشنس جو ہے, صبر جو ہے وہ ختم ہوتا جا رہا ہے ہم لوگ کے اندر.
صحیح ہے.
اور یہ جو اولڈ ہومس ہے وہ ہم لوگ کی جو کلچر اور سوسائٹی اور ریلیجن کے جو ہے وہ کافی برعکس سمجھے آپ اس کا کانسیپٹ ہے.
صحیح.
لوگ جو ہے جیسے میں نے کہا ان میں برداشت کی کمی آتی جا رہی ہے, اور اسی لیے جو ہے یہ اولڈ ہومس اور ان چیزوں کا کانسیپٹ جو ہے ہم ہر چیز جو ویسٹ ہمیں دیتی ہے ہم اس کو بہت اچھی طرح سے جو ہے وہ ایڈاپٹ کرنا چاہتے ہیں.
اچھا ایک چیز میں کانجی صاحبہ میں یہ پوچھنا چاہوں گا اسی اولڈ ہاؤس کے حوالے سے, وہ یہ ہے کہ عام طور سے لوگ یعنی بہرحال جو لوگ اپنے والدین کو خدا نخواستہ بھیجنا چاہتے ہیں ایسے مراکز میں, یا بہرحال کچھ مجبوریاں بھی بعض وقت ہوتی ہیں, ان کا یہ رہتا ہے کہ وہ اپنے ساتھیوں کے ساتھ رہیں گے, اپنے یعنی جتنے سن رسیدہ افراد ہیں سب اکٹھا رہیں گے تو بہتر یعنی حالت ان کی ہوگی. کس حد تک یہ بات صحیح ہے؟
دیکھیے آپ میرے خیال سے اگر آپ خود وہ جو اولڈ پرسن ہے یا جو وہ ہمارے بوڑھے ہیں ان سے اگر آپ پوچھیں کہ کیا وہ یہ واقعی چاہتے ہیں کہ وہ اپنے ایج کے لوگوں کے ساتھ رہے, یا وہ یہ چاہیں گے کہ نہیں کبھی کبھا ان سے ملاقات کریں, موسٹ پرابلی وہ سیکنڈ آپشن کو چوز کریں گے. کیونکہ جب آپ کی ایک اولڈ ایج آتی ہے جو یہ وہ سیون سٹیجز میں سے جو سب سے لاسٹ سٹیج آتی ہے, جو یہ ایک سٹیجز ہے جو ہم لوگ نفسیاتی طور پہ جو ہے زندگی کو ساتھ स्टेजेस पे डिवाइड करते, तो ये जो लास्ट स्टेज है उसमें सबसे जो इम्पोर्टेंट चीज ये होती है कि पूरे लोग अपने बच्चों को कामयाबी की तरफ देखते हैं और फिर वो जो है वो उनको सुकून मिलता है, यानी वो चाहे बूढ़े हो भी चुके होते हैं लेकिन उनके उनके लिए यही होता है कि वो उनके बच्चों को देखे कि वो बड़े हो रहे हैं, उनके पोते पोते नवासे नवासे उनको देखे, तो ही उनकी ये जो स्टेज ऑफ लाइफ है वो सेटिस्फेक्शन की तरफ जाती है और वो जो है आहिस्ता आहिस्ता जो है सुकून की जो है एक हालत होती है मौत से पहले। यानी ये एक फिलोसफी तो नहीं कहेंगे, एक कॉन्सेप्ट दिया गया है एरिक्सन की तरफ से कि ये वो एज है जो वो चाहते हैं कि वो अपने देखे कि उन्होंने जो पूरी लाइफ गुजारी है उसका जो फल है वो ये है कि वो अपने जो है वो नेक्स्ट जनरेशन को कामयाब होते हुए देखे।
बहुत शुक्रिया कांजी साहब, बहुत मुफीद गुफ्तगू आपके साथ रही, इंशाल्लाह हम कोशिश करेंगे दोबारा आपसे रابطہ किया जाए और मुख्तलिफ मौजूदात पे गुफ्तगू रहे।
बहुत सवालात इस सिलसिले में भी अभी हैं आपसे, इंशाल्लाह आगे प्रोग्रामों में इस हफ्ते में हम लोग जारी रखेंगे गुफ्तगू, तो आपका शुक्रिया मैं अदा करता हूँ। बहुत बहुत शुक्रिया खुर्रम। एक जो चीज़ बहुत ही अहम है वो इस लिहाज से कि हम लोग जो है अपने यानी वालदेन का ख्याल रखना है या अपने बहरहाल बुज़ुर्ग जो है ख़ानदान में उनको एक नेमत समझना, ये बहुत बड़ी बात है और उसमें बहुत ज़्यादा अहमियत है और ख़ुद उन लोगों को भी अपनी अहमियत का यानी अंदाज़ा होना चाहिए। अभी यहाँ पे मैं हाईवे पे देख रहा था मुदर्रिस हाईवे, एक बहुत ही खूबसूरत सा बोर्ड लगा हुआ था उस पर टाइम मैं देख रहा था, वो ये है कि बहुत आप जो है अपनी जवानी को हमेशा नौजवानी का अरसा जो है याद करते हैं उसे, लेकिन आपको ये याद रखना चाहिए के बहुत सारे लोग बुढ़ापे की नेमत से महरूम हो चुके हैं, इसका भी बहुत ज्यादा ख्याल रखना चाहिए, नहीं इसको भी एक नेमत के तौर पे आपको यकीनन जानना
बिल्कुल तजुर्बा आपका जमा हो चुका होता है। बहरहाल यहाँ पर हमने एक छोटा सा वक्फा लेना है, जल्दी से वक्फा लेके फिर आपकी खिदमत में दोबारा हाजिर होते हैं, हमारे साथ रहिएगा। जी बहस थोड़ी सी संजीदा होगी इस वजह से हमने जो है आपको थोड़ा रंग बिरंगा किस्म का एक वक्फा दिखाया, बिल्कुल देखिए आप लोग ताज़ा हो चुके होंगे। यहाँ पर एक जल्दी से मैं बात करूंगा और वो बात यह है कि लिखा गया है कि अगर आप चाहते हैं कि ये देखें कि इस ये एक तब्दीली जो आप अपनी ज़िंदगी में लाना चाह रहे हैं उसके नतज क्या होंगे, तो उसका एक तरीका है और वो ये है कि आप उस तब्दीली को अपनाएं, उस तब्दीली में जाएं, तो तब ही आपको पता चलेगा, उसके बगैर नहीं पता चल सकता। ये एक यहाँ पर बात लिखी हुई थी। दूसरी एक और चीज़ है वो ये लिखा है कि अगर आप अपने आप को तब्दील नहीं करेंगे तो आप तरक्की नहीं करेंगे, और आप अगर तरक्की नहीं कर रहे, आप अगर आगे नहीं बढ़ रहे, तो ऐसा है जैसे कि आप जिंदा नहीं हैं। पर ये तो दो बातें थी मैं नाज़रीन की खिदमत में पेश करना था। जी हसन आप क्या कहने,
हफ्ते का मौजूद जी बता दें,
अगले हफ्ते अगले कल का मौजूद जो हमारा है वो है डॉक्टर आकिल हकीमी, इंशाल्लाह हम कोशिश करेंगे वो हमारे साथ मौजूद होंगे स्टूडियो में और बच्चों की तरबियत के बारे में वो बात करती हैं और देखते हैं कि वो किस खास मौजू पर कल हमारे साथ बात करेंगे। जी हसन,
और आखिर में बस मैं बिल्कुल, क्यों वक्त हम लोगों के पास खत्म हो गया है, आखिर में यानी हम लोगों की दुआ भी यही है और हम लोगों को इस पर अमल भी करना चाहिए, खुदा का फरमान भी है और हम लोगों के सारे आइम्मा और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की ताकीद पर भी थी कि यानी बस कुरान की वही आयत है कि रब्बिरहमहुमा कमा रब्बयानी सगीरा, तो यानी जैसा उन लोगों से वैसा बर्ताव कर जैसा कि उन्होंने जब मैं हम लोग छोटे थे तब हम लोगों से किया था अपने वालदैन से। तो बहरहाल आखिर में हम लोग सब की यही दुआ है और कल का प्रोग्राम भी ज़रूर देखिएगा, क्यों खुसूसी हम लोगों का प्रोग्राम रहेगा इस सिलसिले में, और फेसबुक और दीगर तरीक़ों से आपके कमेंट्स का भी हमें इंतज़ार रहेगा। अगले प्रोग्राम तक के लिए हमें और खुर्रम को इजाज़त दीजिए,
खुदा
खुदा हाफिज़।